This program was produced and first aired on Access Manawatu with support from New Zealand On Air.
Community Access Radio. Access Manawatu.
श्रोताहरुमा जय भुटान नमस्कार अनि स्वागत छ एक्सेस मनावटो 999 एएम अन्तर्गत हरेक बुधबार साँझ 7 बजे देखि 8 बजे सम्म अनि हरेक आइतबार अपराह्न 1 बजे देखि 2 बजे सम्म प्रसारण हुने यो भुटानी आवाजमा यो रेडियो टिम उपस्थित भइसकेको छ सर्वप्रथम तपाईहरुलाई आध्यात्मिक भजन कीर्तनहरु सुनाउँदै छु
गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुर्देव महेश्वरः गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः ॐ नमः शिवाय
बुद्धका खा एक्सिस मानवटो 999 कम्युनिटी एक्सिस रेडियो भूटानी आवाज सञ्चालन भइरहेको छ। आज यसै कार्यक्रममा म एकजना पण्डितज्यूसँग छु, रघुनाथ नेपाल। नेपालकै पण्डितज्यू न्यूजील्याण्डमा आउनुभएको छ, हाम्रो गर्वको कुरा हो। पण्डितज्यूसँग आज म केही गफगाफ गर्न जाँदैछु। म गफगाफ भन्दा पनि उहाँकै गफ चाहिँ बढी सुन्न चाहँदैछु। पण्डितजी, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
पाम्स्टर नर्थ रोजलिनको राटा हलमा श्रीमद भागवत गीताको कक्षा सञ्चालन भइरहेको छ, केही भनिदिन्न यसको बारेमा?
धन्यवाद यहाँलाई। हामीहरूले श्रीमद भगवद गीताको नियमित कक्षा सञ्चालन गर्दै आइरहेका छौं। यो भुटनिज सोसाइटी अफ पामिस्टर नर्थको आयोजनामा यो राटा हल पामिस्टर नर्थको हलमा चाहिँ हामीहरूले प्रत्येक सप्ताहको शनिबार र आइतबार श्रीमद् भगवद् गीताको मूल पाठ पारायणको अभ्यासका साथै त्यसको अर्थ ज्ञानको पनि अभ्यास गर्दै आएका छौं र यसमा सबै यहाँका भक्तजनहरूको उत्कृष्ट उत्साहका साथमा सहभागिता हुँदै आएको छ। मलाई पनि साह्रै खुसी लागेको छ र यहाँहरू सबै अरू पनि भक्तजनहरू जसले यो कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूलाई पनि म आह्वान गर्न चाहन्छु। यो एउटा हामी सबैको लागि अमूल्य समय, अमूल्य क्षण उपलब्ध भएको छ, किनभने मानव जीवन को सार्थकताका लागि पनि हामीहरूले आध्यात्मिक ज्ञान प्राप्त गर्नु जरुरी छ र आध्यात्मिक ज्ञान प्राप्त गर्ने धेरै हाम्रा शास्त्रहरू छन्, धेरै बाटाहरू छन्, धेरै तरिकाहरू छन्, तर ती सबै तरिकाहरू हामीहरूले जान्न यो जीवनमा गाह्रो छ, हामीहरूलाई सबै कुरो बुझ्न साह्रो छ। त्यसले गर्दा श्रीमद् भगवद् गीता हामी सबै शास्त्रहरूको हामीहरूले सार तत्त्व हो र त्यो सार तत्त्वलाई चाहिँ हामीहरूले बुझ्न सक्यौँ भने सम्पूर्ण शास्त्रलाई हामीले बुझ्न सक्दछौँ।
भनेपछि जति पनि शास्त्र छन् त्यसको गीतालाई के मान्ने, मुख्य मान्ने कि?
हजुर, हाम्रो हिन्दू धर्मका वेद, उपनिषद, अरू पुराण आदि धेरै शास्त्रहरू छन्, तर ती सबै शास्त्रहरूको सार भनेर चाहिँ गीतालाई भनिन्छ, किनभने उसमा लेखिएका विभिन्न अरू अरू शास्त्रमा लेखिएका विभिन्न कथाहरू, उपन्यास, उपाख्यानहरू र अरू अरू जुन उपदेशहरू छन् तिनीहरूले भन्न खोजेको गुढ अर्थ के छ त्यो गुढ अर्थलाई चाहिँ संग्रह गरेर श्रीमद् भगवद् गीतामा ल्याएर राखिएको छ। श्रीमद् भगवद् गीता मात्र अध्ययन गर्नाले नै पनि हामीहरूलाई सम्पूर्ण जीवनमा हाम्रो कस्तो जीवन हुनुपर्ने हो र हाम्रो लक्ष्य के हुनुपर्ने हो भन्ने कुरा हामीले बुझ्न सजिलै सक्दछौँ।
जस्तै के पनि सुन्न पाइन्छ भने अब जुनै पनि शास्त्र, जस्तै हामीले श्रीमद् भागवत गीता सुनिरहँदाखेरि भागवत गीता नै सबैभन्दा ठूलो जस्तो लागिरहेको हुन्छ, अनि शिवपुराण सुन्छौ शिवपुराणै ठूलो भन्ने, विष्णु पुराण सुन्छौ विष्णु पुराणै ठूलो भन्ने, तर यी सबैको पनि मुख्य नै भनेर चाहिँ गीतालाई किन मानियो?
त्यो पनि कस्तो हुन्छ भने कुनै पनि शास्त्रको महत्वलाई बताउने क्रममा त्यसको उत्कृष्टता देखाउनको लागि अरूभन्दा पनि यो अझै महत्व छ है, यसबाट चाहिँ यस्तो किसिमको फल प्राप्त हुन्छ, जो अरू अरू जति कर्म गरिन्छ अरू अरू जति अध्ययन गरिन्छ ती सबैभन्दा यसबाट बढी फल मिल्छ भनेर चाहिँ त्यसको आफ्नो आफ्नो महत्व देखाउने क्रममा लेखिएको हुन्छ अरू अरू शास्त्रमा पनि। तर पनि हामीहरूले श्रीमद् भगवद् गीतामा त्यसरी पनि हामीहरूलाई केवल महत्व देखाउने हिसाबले मात्रै श्रीमद् भगवद् गीतालाई चाहिँ उत्कृष्ट बनाएर लेखिएको छैन, वास्तविक विषयवस्तुका हिसाबले नै अत्यन्त गहन जुन आत्मतत्व हो र यो परमात्म तत्व हो, ईश्वर हो र यो जो जगत हो प्रकृति हो, यी तीन कुरालाई बुझाउने काम श्रीमद् भगवद् गीताले गरेको छ। र हामी मानव मात्रका लागि चाहे जो जुनसुकै धर्मावलम्बी होस्, जुनसुकै देशमा रहनेवाला होस्, जुनसुकै वेशभूषा जुनसुकै संस्कृति मान्नेवाला होस्, सबैका लागि यो आवश्यक कुरा हो। यो केवल हिन्दू धर्मावलम्बीको मात्रै ग्रन्थ होइन श्रीमद् भगवद् गीता, किनभने यसले आफूलाई चिनाउने काम गर्दछ। हामी मानव भएर जन्मिएपछि हामीहरूले आफ्नो विवेकले आफ्नो स्वरूपलाई चिन्न जरुरी छ, हाम्रो बुद्धिले हामी को हौं भनेर आफूलाई जान्नु पनि जरुरी छ, र यो जगत के हो भनेर यसको वास्तविकतालाई थाहा पाउनु पनि जरुरी छ, र यो सम्पूर्ण यो जगतलाई र यो आफूलाई यो आत्मालाई निर्देशन गर्ने अथवा त्यसलाई नियन्त्रण गर्ने त्यसलाई सञ्चालन गर्ने को हो, त्यो ईश्वर भन्ने चिज के हो भन्ने कुरालाई पनि श्रीमद् भगवद् गीताबाट चाहिँ हामीले जान्न सक्दछौँ। त्यसले गर्दा श्रीमद् भगवद् गीता हेर्दा सानो ग्रन्थ छ, जम्मा त्यसमा 18 अध्याय छन्, 700 श्लोक छन्, तर सम्पूर्ण सार शास्त्रहरूले बताउन खोजेको पनि सार त्यही भेटिन्छ। ठुल्ठुला 18,000, 20,000 अथवा 80,000 लाख त्यस्ता श्लोक भएका पनि पुराणहरू छन्। ती सबै ठुल्ठुला पुराणहरूको सार पनि त्यही हुन्छ जुन कुरो श्रीमद् भगवद् गीताले भन्दछ।
जस्तै भागवत गीताको कुरा गरिरहँदाखेरि धेरै पुराणको पनि एउटा मुख्य भनेर लिइरहँदाखेरि, अनि गीतामा पनि जुन 18 अध्याय छ त्यसको चाहिँ कुन अध्यायलाई चाहिँ अझ विशेष मानिएको छ?
श्रीमद् भगवद् गीताको मुख्य अलग त्यसरी छुट्याएको छैन, श्रीमद् भगवद् गीता सम्पूर्ण आद्योपान्त नै उत्तिकै बराबरै छ, त्यसमा कुन अध्यायमा अलिक विशेष होला कुनमा अलिक कम होला भन्ने छैन, किनभने सबै त्यसमा काहीँ कर्मयोगको बारेमा बताएको छ, काहीँ ज्ञानयोगको बारेमा बताएको छ, काहीँ भक्तियोगको बारेमा बताएको छ। त्यसले गर्दा ती सबै हाम्रा उहरू साधनाका जुन मार्गहरू छन् कर्मयोग ज्ञानयोग भक्तियोग यी सबै आवश्यक हुने भएको हुनाले यो श्रीमद् भगवद् गीता चाहिँ सम्पूर्ण आदिदेखि अन्त्यसम्म नै उत्कृष्ट नै छ। तर यसो चाहिँ हो के हो भने श्रीमद् भगवद् गीता एउटा स्वतन्त्र बुक होइन, यो श्रीमद् भगवद् गीता व्यासजीले लेखेको महाभारत भन्ने ग्रन्थबाट निकालिएको हो। महाभारत ग्रन्थ चाहिँ धेरै विशाल छ, महाभारत ग्रन्थमा 1,00,000 श्लोक छन्, 1,00,000 श्लोकबाट चाहिँ त्यसको सार तत्व चाहिँ श्रीमद् भगवद् गीता हो। त्यसले गर्दाखेरि त्यो श्रीमद् भगवद् गीता चाहिँ सम्पूर्ण नै सार हो।
भनेपछि समग्रमा भन्नुपर्दाखेरि महाभारतको के भन्ने सर्टकटमा निकालिएको चाहिँ गीता
हो। हजुर हजुर, महाभारतबाट निकालिएको श्रीमद् भगवद् गीता हो, जुन महाभारत युद्धको बेलामा भगवान श्रीकृष्णले अर्जुनलाई चाहिँ उपदेश दिनुभएको छ, त्यस्तो विकट परिस्थितिमा अर्जुन विचलित भएको बेलामा के गर्ने के नगर्ने, धर्म के हो अधर्म के हो, के गर्दा हित हुने हो भन्ने कुरालाई उनले नबुझिराखेको बेलामा भगवानसँग उनी शरणमा गएपछि भगवानले चाहिँ वास्तविक आत्माको स्वरूप यो हो भनेर अर्जुनलाई उनको आफ्नो स्वरूप पनि चिनाइदिनु भयो, र म ईश्वर भनेको यो हुँ भनेर पनि भगवानले त्यो चिनाइदिनु भयो, र यो जगत यो संसार यहाँ देखिएका अरू राजाहरू यी सबै संसारमा भएका अरू प्राणीहरूको स्वरूप यो हो भनेर चिनाइदिनु भयो, र उनले चाहिँ वास्तविक आफ्नो कर्तव्यलाई बुझेर चाहिँ उनले आफ्नो मार्गलाई पछि निर्धारण गर्न सक्षम।
जस्तै अलिकति सोध्न मन लाग्यो बीचमा, श्रीमद् भागवत गीतामा जतिखेर हुन त महाभारतको युद्धभरि नै अर्जुन र कृष्णकै कथा आउँछ, उहाँहरूकै चरित्रका कुराहरू आइरहेका हुन्छन्। तर कृष्णजीले दिउँसै पनि घाम अस्ताई पनि दिनुभएको छ नि, यसको बारेमा अलिकति भनिदिनु न।
त्यो चाहिँ अलिक श्रीमद् भगवद् गीता भन्दा छुट्टै प्रसङ्ग भयो, र पनि के हो भने त्यो चाहिँ महाभारतभित्र विभिन्न कथाहरू छन्, विभिन्न पात्रका विभिन्न आफ्ना आफ्ना किसिमका उनीहरूले गरेका राम्रा नराम्रा कर्म छन्। ती राम्रा नराम्रा कर्म अनुसारले भगवानले फल दिनु आवश्यक थियो, र भगवानले त्यो जुन प्रसङ्ग आउँछ जयद्रथ भन्ने एउटा दुष्ट राजा दुर्योधनको ज्वाई पर्दथ्यो, जसले चाहिँ धेरै नै अन्याय गरेको थियो, र एउटा बालकलाई उसले चाहिँ जसको हातमा कुनै अस्त्र शस्त्र नभएका बेलामा अरू पनि त्यस्तै राजाहरूले घेरेर सात आठजना चाहिँ महारथीहरूले घेरेर चाहिँ अभिमन्यु भन्ने बालकलाई चाहिँ अर्जुनको सुपुत्रलाई चाहिँ उनीहरूले हत्या गरेका थिए। त्योभन्दा अगाडि पनि धेरै उसले द्रौपदीमाथि पनि अन्याय गरेको थियो, अरू पनि त्यस्ता धेरै उसका अपराधहरू छन्। ती अपराधको दण्ड दिनु थियो, भगवान् त एउटा न्याय व्यवस्था गर्ने न्यायाधीश जस्तो हुनुहुन्छ। त्यसले गर्दा भगवान्ले यसो सामान्य कथा मात्रै पढ्दा त हामीले त्यही घटना मात्रै हेर्दाखेरि त्यति बेला चाहिँ अन्याय गरे जस्तो हामीले बुझ्दछौँ, तर भगवान्ले त्यसो गरेको हुँदैन। त्यसका पुरै जीवनभरि गरेका जुन कर्म छन् त्यसको फल भगवान्ले दिनुहुन्छ। यही जन्म मात्रै नभएर त्योभन्दा पूर्व जन्मका धेरै जन्मका कर्म अनुसारले उसलाई फल दिनुपर्ने हुन्छ। त्यसले गर्दा उसले कस्तो कर्म गरेको थियो त्यो अनुसारको भगवानले उसलाई कसरी दण्ड दिने हो त्यो एउटा व्यवस्था मिलाउनुहुन्छ। भगवानको उसमा कहिल्यै पनि अन्याय हुँदैन। सामान्य त्यही प्रसङ्ग मात्रै पढ्दा र त्यही मात्रै हेर्दा चाहिँ झस्स हेर्दाखेरि हामीलाई चाहिँ
भगवानले पनि अन्याय गर्नुभयो कि
भन्ने लाग्छ, तर उसको सम्पूर्ण पृष्ठभूमि हेर्दै गयौं, उसको चरित्र हेर्दै गयौं भने फेरि हामीले महाभारतमा भगवानले ठिक गरेको न्याय गरेको नि हामीले बुझ्दछौँ।
भनेपछि हामी यो बुझौं कि भगवानको अनन्य कृपा सम्पूर्ण भक्तजनहरूमा छ,
किनभने भगवानको अवतार नै त्यही हो, परित्राणाय साधुनाम विनाशाय च दुष्कृताम धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे। म साधु सज्जनहरूको मेरा भक्तहरूको म उद्धार गर्नका लागि उनीहरूलाई चाहिँ मुक्ति दिनका लागि म अवतार लिन्छु भने जो दुष्टजन हुन्छन्, जसले अपराध गर्दछन्, जसले पाप गर्दछन्, कुकर्म गर्दछन्, तिनीहरूलाई संहार गर्न अथवा उनीहरूलाई दण्ड दिन पनि म अवतार लिन्छु भनेर भगवानले भन्नुहुन्छ। त्यसले गर्दा भगवान श्रीकृष्णको अवतार हो द्वापर युगमा, र भगवानले त्यो अवतार लिएर पनि त्यस्ता विचित्र कर्म गर्नुभयो अर्थात् लीला गर्नुभयो, र भक्तजनहरूको उद्धार गर्नुभयो र दुष्टहरूको संहार गर्नुभयो।
जस्तै भगवानका अनन्य लीला छन्, अनन्य कृपा छन्, सबै थोक छन्, त्यो हामीले एकछिनको समयमा बोलेर पनि सक्दैनौ, जति धर्मग्रन्थ पढे पनि त्यसबाट हामीले पार पाउन सक्दैनौ। अलिकति ठ्याक्क रोकेरै पनि जस्तै के छ भने, अब कलियुगमा अर्जुनलाई म आउँछु भन्नुभएको छ नि कृष्णजीले, अलिकति बताइदिन्न के सारमा चाहिँ कृष्णजीले फेरि फर्केर आउँछु त कलियुगमा भन्ने कुरा गर्नुभएको।
भगवानले त यसरी कलियुगमै आउँछु भनेर अर्जुनलाई त्यसरी भन्नुभएको होइन, यदा यदा यी धर्मस्य ग्लानिर्भवद्य भारत अभ्युत्थानम अधर्मस्य तदात्मानम सृजाम्यहम भन्नुहुन्छ गीतामा। जहिले जहिले भन्नुहुन्छ, यो समय भनेर त्यो समय निश्चित गरेर भगवानले भन्नुभएको छैन। जहिले जहिले पृथ्वीमा अत्याचार हुन्छ, पापाचार हुन्छ, अधर्म बढ्दछ, धर्मको हानि हुन्छ, त्यतिखेर म आवश्यकता अनुसार म चाहिँ आफूलाई सृजामी भनेको म प्रकट गर्दछु, यस पृथ्वीमा म अवतार लिन्छु भनेर भन्नुभएको छ। त्यसले गर्दा यो कलियुगमा पनि कल्की अवतार हुन्छ भनेर भविष्य पुराणहरूमा चाहिँ लेखिएको छ, कलियुगको अन्तिमतिर हुने हो। तर त्योभन्दा पहिले पनि आज भोलि पनि यही समयमा पनि यदि भगवानलाई कुनै देशमा, कुनै क्षेत्रमा, कुनै ठाउँमा, कुनै समाजमा अन्याय भएको छ, अत्याचार भएको छ, अथवा भक्तजनहरू छन् जो भगवानको दर्शन गर्न अत्यन्त लालायित छन् भने त्यो अवस्था हेरेर, परिस्थिति हेरेर भगवान कुनै मानव रूप लिएर आउनु भएको हुनसक्छ, त्यो हामीले आउनुहुन्न भगवान यो समयमा भन्न सक्दैनौ। तर शास्त्रले के भन्छ भने जहिले जहिले भगवानले आवश्यकता देख्नुहुन्छ धर्मको धर्मलाई बढाउनलाई र अधर्मलाई निरुत्साहित पार्नको लागि भगवानले अवतार लिनुहुन्छ, त्यही नै शास्त्रले भन्दछ।
मिठा मिठा शास्त्रका बाणी सुन्दा सुन्दै कार्यक्रमको अवधि सकिसकेको जानकारी पाइसकेकी छु। हुन त राटा हल रोजलिन पाम्स्टर नर्थबाट निक्लेको कुरा जहाँ श्रीमद भागवत गीताको कक्षा सञ्चालन भइरहेको छ, हाम्रा अनन्य भक्तजनहरूले पाठ लिइरहनु भएको छ, यही कुरालाई अर्को हप्तामा पनि निरन्तरता दिने र केही प्रवचनहरू फेरि पनि सुन्न पाइने आशा गर्दै, हुन त धेरै कुरा गर्नु पनि छ, छुट्ने बेलामा गीताको एउटा श्लोक सँगै अन्त्य गरिदिनु होला न कार्यक्रमलाई।
हजुर, होइन, गीताको धेरै छ महत्व, अब त्यो एक क्षणमा एक दिनमा भनेर त्यसलाई सम्पूर्ण गीतालाई बुझ्न सकिँदैन। तैपनि गीताको महात्म्यमा के लेखेको छ भने गीता सुगीता कर्तव्य किमन्य हि शास्त्र विस्तरै हि या स्वयं पद्मनाभस्य मुख पद्मात् विनिश्रिता भन्छ। भगवान् श्रीकृष्णले साक्षात आफैले आफ्नो वचनका रूपमा उपदेश गर्नुभएको जुन गीता हो त्यसलाई जानु भने सम्पूर्ण शास्त्रलाई जान्न सकिन्छ, अरू शास्त्र पढिरहनु आवश्यक छैन। त्यसले गर्दा गीताको महात्म्य, अर्को श्लोक के लेखेको छ भने एकम शास्त्रम देवकी पुत्र गीतम, एउटा मात्रै शास्त्र हामीलाई जान्दा पर्याप्त हुन्छ, जो को कुन शास्त्र भन्दाखेरि देवकीका छोरा भगवान श्रीकृष्णले गाएको श्रीमद् भगवद् गीता। त्यसै गरी एको देवो देवकी पुत्र एव, हामीले एकमात्र देवतालाई भगवान श्रीकृष्णलाई मान्दाखेरि हामीले सम्पूर्ण देवी देवतालाई मानेको फल हामीले प्राप्त गर्दछौं। एको मन्त्रस्तस्य नामानि यानि, एउटा मात्रै भगवान श्रीकृष्णको मन्त्रलाई नामलाई जपियो भने त्यो सम्पूर्ण मन्त्र जपेको फल प्राप्त हुन्छ भने एको मन्त्रस्तस्य नामानि यानि कर्मापेकम तस्य देवस्य सेवा, कर्म पनि हामीले केवल भगवान श्रीकृष्णको जुन सेवा हो, आराधना हो, पूजा हो, त्यो गर्नाले नि सबै पूजा गरेको सबै कर्म गरेको हामीले फल प्राप्त गर्दछौं भनेर चाहिँ गीताको महात्म्यमा बताएको छ। त्यसले गर्दा म फेरि पनि यो कार्यक्रमका माध्यमबाट सम्पूर्ण यस पामिस्टन नर्थमा हुने भक्तजनहरूलाई विशेष अनुरोध गर्न चाहन्छु कि हाम्रो प्रत्येक सप्ताहमा चाहिँ कार्यक्रम भइरहेको छ र गीताको पाठ गर्ने अभ्यास भइरहेको छ। जसले उच्चारण गर्न सक्नुहुन्न, जसले मूल पाठलाई शुद्ध गर्न सक्नुहुन्न, उहाँहरूका लागि पनि एउटा अवसर छ, त्यो शुद्ध पाठ गर्ने अवसर हामीहरूबाट भइरहेको छ, अवसर मिलिरहेको छ, र अर्थ पनि हामीले बुझ्ने एउटा मौका पाइरहेका छौँ। किनभने अर्थ नबुझिकन हामीलाई श्रद्धा हुँदैन, विश्वास हुँदैन, कुनै पनि चिजमा विश्वास हुनका लागि त्यसको अर्थ बुझ्नु जरुरी हुन्छ। त्यसले गर्दा
अलिकति प्रश्न गर्न चाहन्छु यहीँ रोकेर, जस्तै शनिबार पनि कुनै दिन गीता पाठ गरेको भन्ने कुरा पनि सुनिएको छ, शनिबार गरिन्छ आइतबार गरिन्छ, ठ्याक्कै समय उहाँहरूलाई थाहा नहुन पनि सक्छ नि।
यो आयोजक भुटनिज सोसाइटी पामिस्टर नर्थ भएको हुनाले सामान्य भक्तजनहरूलाई चाहिँ यो जानकारी गराउन चाहन्छु कि सोसाइटीसँग सम्पर्क गरेर यहाँहरू उपस्थित हुनुहोला। सामान्य नियम चाहिँ के छ भने शनिबार र आइतबार दुवै दिन हामी फुर्सद भएका दिन दुवै दिन गर्ने भन्ने भक्तजनहरूको इच्छा हुँदा, यदि नभएको अवस्थामा कहिलेकाहीँ चाहिँ शनिबार अरू कार्यक्रम परे पनि आइतबारको मध्याह साढे बाह्र बजे पछाडि चाहिँ निश्चित नै हाम्रो कार्यक्रम हुन्छ। भनेको आइतबार चाहिँ हामीले कार्यक्रम नटुटाइकन गर्ने भनेका छौँ, तर शनिबार पनि फुर्सद हुँदा सबै भक्तजनको इच्छा हुँदाखेरि हामीले गर्ने, तर अब त्यो त्यसको निश्चय चाहिँ कसरी गर्छौँ भने त्यो आइतबार गरेपछि अब अर्को हप्ताको शनिबार कार्यक्रम गर्ने कि आइतबार गर्ने भनेर हामी त्यही जानकारी दिँदै जान्छौँ।
गीताका यिनै महावाणी र राटा हल मा भइरहेको गीता पाठको यसै जानकारीका साथ साथै आजको कार्यक्रमबाट आजका पण्डितज्यू रघुनाथ नेपालजी सँगै म पनि विदा हुन चाहन्छु। नमस्ते,
धन्यवाद। म पनि मुना बहिनीलाई यो कार्यक्रममा आएर मलाई केही कुराहरू राख्न दिनुभएकोमा र यस स्टुडियो सञ्चालनमा सहयोग गर्ने सम्पूर्ण साथीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु।
सम्पोला भन्दै हाम्रा सम्पूर्ण श्रोताहरूलाई यो हाम्रै गतिविधिमा स्वागत गर्दछु। म अर्जुन राईबाट भुटानमा दोस्रो संसदीय चुनाव, सानो हिमाली मुलुक भुटानमा मंगलबार इतिहासमा दोस्रो पटक नयाँ संसदको निर्वाचन भएको छ। 5 वर्ष अगाडि यहाँको बौद्ध राजतन्त्रले आफ्नो एकाधिकारको शासन अन्त्य गरेको थियो। मङ्गलबार मतदाताले निर्दलीय संस्था संसदको माथिल्लो सभा राष्ट्रिय परिषदका सदस्यका लागि मतदान गर्नेछन्। यसपछि राष्ट्रिय सभामा रहेका 5 दलमध्ये कसले सरकार गठन गर्नेछ भन्ने विषयमा निर्णय हुनेछ। अप्रिल महिनादेखि 20 स्थानका लागि 67 उम्मेद्वारले राष्ट्रिय परिषदका लागि आफ्ना निर्वाचन क्षेत्रमा आफ्ना धारणा राख्न थालेका थिए। परिषदका 5 सदस्य नरेश जिग्मे खेसर वाङछुकले नियुक्ति गर्नेछन्। निर्वाचनका लागि अधिकारीहरूले लुनानामा भारतीय सेनाको हेलिकप्टरबाट पुग्न 3 पटक प्रयास गरिसकेका छन्, तर विपरीत मौसमका कारण उनीहरूको प्रयास सफल भएको छैन। मङ्गलबार भुटानमा सार्वजनिक बिदाको घोषणा गरिएको छ र 24 घण्टाका लागि सीमा बन्द हुनेछन्। भुटानमा निर्वाचनमा अभिरुचि बढे पनि संसदको भूमिकाका विषयमा नै भ्रम रहेको छ। यस मुलुकको 50% जनता निरक्षर छन् र राजतन्त्रको बोलीलाई अझै पनि कानूनको रूपमा हेरिन्छ। भुटानमा करिब आधा दर्जन भाषा बोलिन्छ र उम्मेद्वारहरूले जोङ्खा भाषा बोल्नु आवश्यक छ। यस भाषालाई धेरै दुर्गम क्षेत्रमा बोल्दा पनि बुझिन्छ। राष्ट्रिय परिषदका सदस्यहरू पार्टीमा संलग्नता हुनु हुँदैन। उनीहरूले सरकार तथा कानून पुनरावलोकन गर्छन् र नरेशलाई सल्लाह दिन्छन्। यसले आर्थिक विधेयक बाहेक अन्य कानून प्रस्ताव गर्न सक्छ। भुटानमा मतदाता 4 लाख भन्दा कम छन् र निर्वाचनमा इलेक्ट्रोनिक उपकरण प्रयोग हुनेछ। निर्वाचनको नतिजा मत केन्द्र बन्द हुनसाथ घोषणा गरिनेछ। हालसम्म राष्ट्रिय सभाको मतदाता मिति भन्ने तोकिएको छैन। सन् 2008 प्रधानमन्त्री जिग्मे वाई थिन्लेको ड्रुक फुएनसुम त्योक्पा पार्टीले संसदको 47 स्थान मध्ये 45 स्थान प्राप्त गरेको थियो। निर्वाचनमा पिपल्स डेमोक्रेटिक पार्टीले पराजय भोगेको थियो। यसपटक 3 नयाँ पार्टी मैदानमा उत्रिएका छन् र 2 नेतृत्व महिलाले गरेका छन्। उम्मेद्वारहरू स्नातक रहेको हुनु आवश्यक भएकाले त्यस्तो व्यक्ति प्राप्त गर्ने कार्य उनीहरूका लागि निकै कठिन भएको छ। भुटानमा अभिमत सर्वेक्षणमा प्रतिबन्ध लगाइएको छ र राजनीतिक विश्लेषकहरू कमै छन्। सन् 2008 झैँ डिपिटीले व्यापक बहुमत प्राप्त गर्ने सम्भावना भने यसपटक छैन। यो मुलुक उच्च पर्यटन तथा कुल राष्ट्रिय खुसीको मापदण्डका लागि विदेशमा परिचित छ, तर यहाँ आयमा भिन्नता व्यापक छ र युवा बेरोजगार छन्। यस निर्वाचनमा डिपिटीले गृहमन्त्री मिन्जुर दोर्जी, राष्ट्रिय सभाका सभामुख जिग्मे छुल्टिम तथा सूचना तथा सञ्चार मन्त्री नन्दलाल राईलाई गुमाउने अनुमान गरिएको छ। हवस् त श्रोताहरू, आजका हाम्रै गतिविधिमा यति नै मलाई पनि बिदा दिनुहोस्। नमस्ते।
एक्सिस मनावटो 900 एम कम्युनिटी एक्सिस रेडियोमा संगीत यात्राको समय सुरु भइसकेको छ। आजको यस संगीत यात्रामा म सरस्वती बोलेर गीत संगीतहरू बजाउनु भन्दा पनि मसँग एकजना अतिथि बलराम थोयस सिन्चुरी हुनुहुन्छ मसँग। उहाँको बारेमा म आफू जानकारी दिनुभन्दा पनि उहाँलाई नै म कार्यक्रममा परिचय गराउन चाहन्छु। बलरामजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धेरै धेरै धन्यवाद। मैले आफ्नो बारेमा परिचय दिनुपर्दा त म सामान्य एउटा के भन्छ, म कुनै सिङ्गर चाहिँ होइन, एउटा सामान्य एउटा यो देशको अहिले हुँदै गरेको पर्मनेन्ट रेसिडेन्ट थियो, त्यहाँदेखि म केही भन्न सक्दिनँ। र अन्य रुचिको विषयलाई कोट्याउनु पर्दाखेरि चाहिँ गीत सङ्गीत मलाई अति नै मनपर्छ।
सायद गीत संगीत मन नपराउने व्यक्ति को नै पो होला र, दुःखमा होस् सुखमा होस् जसले पनि गीत संगीत सुनिरहेकै हुन्छन्। कार्यक्रमलाई शुरू गर्नुभन्दा पनि यो वार्तालापलाई शुरू गर्नुभन्दा अगाडि एउटा मिठो गीतबाट कार्यक्रमलाई म शुरू गर्न चाहन्छु। तपाईँकै रोजाइको एउटा गीत सुनाउँछु, कुन गीत सुन्न चाहनुहुन्छ?
म दीपक लिम्बु र उहाँको मित्रको एउटा स्वर के तिमी फुल हो भन्ने गीतलाई म प्रस्तुत गर्न चाहन्छु।
अलिकति छिटो भनिदिनु न, को हो त फुल चाहिँ?
फुल त फुलहरू छन्, तर अहिले यो अहिले यसलाई नगरिहालौँ होइन,
फुल भनेर भन्न नचाहने
नचाहने अहिले
ठिकै छ। तपाईँकै रोजाईको के तिमी फुल हो, सायद उहाँ फुल हुनुहुन्छ जुन हुनुहुन्छ, खैर यही गीत सुनौ।
तिमी फुल हौ मनमा फुल्ने भनाना, कस्ती हसिली तिमी, आँखैमा पस्दिने मनैमा बस्दिने साँच्चै पगली तिमी, फुललाई खाँच हो
एक्सिस मनावटु 909 कम्युनिटी एक्सिस रेडियोलाई तपाईँले अनलाइनमा पनि सुन्न सक्नुहुनेछ। www.accessmanawatu.co.nz गएर लगन गर्नुभयो भने यो कार्यक्रमलाई तपाईँले जुनै बेला पनि अनलाइनमा सुन्न सक्नुहुनेछ र अन डिमान्ड सेगमेन्टमा गएर कार्यक्रमलाई पुनः डाउनलोड गरेर अगाडिका केही अङ्कहरू पनि सुन्न सक्नुहुनेछ। तपाईँ कि मायालुले सुनिरहनु भएको भए सायद मख पनि पर्नुभयो होला यति मिठो गीत मलाई अनुरोध गर्नुभयो भन्ने बारेमा। अब जान्छु अलिकति बाल्यकालतिरै जान चाहन्छु, अलिकति पृष्ठभूमि बताइदिनु न, नेपाली गीत सङ्गीतमा कसरी तपाईँको रुचि बढ्यो, के भएर चाहिँ गीत सङ्गीतलाई माया गर्न थाल्नुभयो?
गीत सङ्गीतलाई माया नगर्ने भन्नेको त यो संसारमा मान्छे कमै नहोला, तर पनि मेरो चाहिँ गीत सङ्गीतप्रति कसरी इच्छा जाग्यो भन्दाखेरि म मेरो जुन चाहिँ प्राइमेरी लेभलको स्कुल लेभलमा हुँदैखेरि जब स्कुलमा प्रोग्रामहरू हुन्थ्यो स्कुलमा प्रोग्रामहरू भइरहँदा मलाई जुन स्टेजमा साना साना भाइ बहिनीहरू साना साना आफ्ना आफ्नै लेभलका साथीभाइहरू उफ्रिरहँदा र त्यहाँ पुगेर माइक्रोफोन पक्रेर चाहिँ गाइरहँदा मलाई म परबाट हेर्थेँ क्या र परबाट सुन्थे अरे म पनि त्यहाँ गएर गाउन सके मेरो त्यस्तो खालको स्वर छ होला नि म पनि गाउन सके मान्छेले मलाई नि वा 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 भन्थ्यो होला त्यतिखेर चाहिँ त्यो सानो बाल्य अवस्थामा चाहिँ त्यस्तो खालको के भन्थ्यो इच्छाहरू जाग्थ्यो क्या तर त्यो इच्छा जाग्दा जाग्दै मैले आउँथेँ घरतिर आउँथेँ कोही बेला टोइलेटतिर कुद्दाखेरि कोही बेला कता कता कुद्दाखेरि चाहिँ यसो हिँडुल गर्दाखेरि पनि म आफ्नो स्वर कतिको छ भने टेस्ट गर्थेँ क्या
भनेपछि आफ्नै
हिसाबले गुनगुनाउँथे तर गुनगुनाउँदा मलाई कस्तो लाग्थ्यो भने भएनछ तरिका भन्दै अलिकति त्यो आफैलाई रिग्रेट भयो जस्तो हुन्थ्यो कि के म गाउन सक्दिनँ होला भन्ने भयो तर एक दिन के भइदियो भने त्यो गुनगुनाउँदै जाँदाखेरि एकजना साथीले स्वर राम्रो छ एक दिन ट्राई गर्नुपर्छ कुनै ठाउँ गएर भन्यो त्यहाँदेखि त्यत्तिकै के भइदियो भने स्कुलमा प्रोग्राम हुन थाल्यो सुरु भइ त हाल्यो नि
भनेपछि सामान्य बाटामा हिँड्दा वरपर हिँड्दा हामी ठ्याक्कै भन्नुपर्दाखेरि बाथरुम सिङ्गर भनेर भन्छौँ त्यही समयदेखि सुरु गर्नुभएको जुन गायन क्षेत्र छ अहिले त जे होस् आफ्नो स्वरमा धेरै निखार त आइसकिएको जानकारी त नभनौ केही अनुभवहरू आफूलाई पनि भएको म आफू पनि महसुस गर्छु जहाँ मैले कार्यक्रमहरूमा कता कति सुनिरहेकी पनि छु त्यति मात्रै नभएर अलिकति बहुप्रतिभाकै धनी हो कि भनेको जस्तो पनि लाग्छ म्युजिकल इन्स्ट्रुमेन्टहरू पनि राम्रो बजाउनुहुन्छ अनि नेपाली साहित्यमा पनि राम्रो देन छ के भन्न चाहनुहुन्छ यसको बारेमा
त्यति राम्रो चाहिँ नभनिहालौँ तर म एउटा सिक्ने क्रममै छु एउटा विद्यार्थी अवस्थामै छु जुन मलाई गीत सङ्गीत मन पर्यो र त्यो प्रति मलाई रुचि जाग्यो र मैले कुनै पपुलर सिङ्गर हुन्छु भन्ने एउटा इन्टेन्सन राखेर चाहिँ म त्यहाँ अघि बढिनँ तर गीत सङ्गीत मेरो रुचिको विषय पर्यो मलाई त्यसै कारणले गर्दा मैले गीत सङ्गीतलाई गाउनु गाउँदा चाहिँ कस्तो हुन्छ त र मान्छेले मलाई यसै भनिदियोस् भन्ने होइन तर गीत सङ्गीत गाउँदा चाहिँ मैले मेरो के भन्छ शोक थियो त्यसलाई चाहिँ मैले आनन्द पूर्ति गर्न सक्छु कि भन्ने हिसाबले म लाँदैछु तर जीवनमा गएर भविष्यमा गएर म यस्तै एकदम के भन्छ प्रोफेसनल सिङ्गर अथवा म्युजिसियन बन्छु भन्ने चाहिँ मेरो यो सोच छ
तर त्यो बन्न पनि सकिएला नि भोलि के म बन्दिनँ त भनेर कसरी भन्न सक्नुहुन्छ म प्रोफेसनलै बन्न सक्छु भनेर चाहिँ किन नभन्ने त आफूले
अब म अहिले विद्यार्थी जीवनमै छु
जो पनि विद्यार्थी नि जस्तै हामी राष्ट्रका चर्चित कलाकारहरूको कुरा गर्ने हो भने गायकहरूको कुरा गर्ने हो भने पनि उहाँहरूले के भन्नुहुन्छ भने अझ केही राम्रो गर्न सकेकै छैन भन्नुहुन्छ तर उहाँहरूको जुन त्यो कुरालाई हेरिरहँदाखेरि पनि आफूले प्रेरणा त बढिरहेको हुन्छ नि उहाँहरूलाई देखेर पनि म पनि भोलि यस्तो बन्छु है भन्ने चाहिँ आशा किन नगर्ने त
मैले अरूलाई हेरिन मैले कुनै पनि अरू हाम्रो अग्रज स्रष्टाहरू अग्रज कलाकारहरूलाई अग्रज जुन गायक गायिकाहरूलाई मैले हेरिन तर मेरोमा म कतिको चाहिँ सक्षम हुन्छु त म कतिको सक्षम छु त म कति गर्न सक्छु त किनभने मैले उदित नारायणसँग कमेन्ट गर्नु भएन मैले दीपक लिम्बूसँग कमेन्ट गर्नु भएन किनभने उहाँहरू भनेको त तल्लो लेभलदेखि नै उहाँहरूले बेस बसाउँदै माथिल्लो स्तरमा गएर एउटा राष्ट्रिय स्तरको अन्तर्राष्ट्रिय स्तरको जुन चाहिँ ख्याति प्राप्त भइसक्नु भएको छ र मैले लक्ष्मीप्रसाद देवकोटालाई पनि नाच्नु भएन साहित्यको क्षेत्रमा होइन त्यसैले म के भन्न चाहन्छु भने म हुँ र मैले गीत सङ्गीतको क्षेत्रलाई कसरी योगदान पुर्याउन सक्छु र म कसरी गर्न सक्छु त भन्ने विषय भयो र समाजमा गीत सङ्गीतको क्षेत्रलाई मैले कसरी चाहिँ योगदान पुर्याउन सक्छु त भन्ने मात्रै
यही कुरालाई भन्दा भन्दै अलिकति टेस्टिङ गर्न मन लाग्यो धेरै गीत गाएको मैले त सुनेकी छु तर रेडियो सुनेर बसिरहनुहुने सम्पूर्णलाई बलराम सिन्चुरीले कस्तो गीत गाउनुहुन्छ र चाहिँ आज यस्तो कुरा भइरहेछ भन्ने धेरैजनाको मनमा कौतूहल पनि हुन सक्छ एउटा मिठो गीत गाएर सुनाइदिन्न
गीत मिठो भन्दा पनि मैले जुन सुने र मलाई सर्वप्रथम लागेको एकदम अति नै मिठो गीत जुन हिमाल सरी प्रमोद खरेलको लाग्छ तिमी सागर
कृष्णका शब्दमा
धेर गाउँदिन म जतिसम्मको सक्छु एक प्याराग्राफ दुई प्याराग्राफ कति सक्छु म त्यति गाउँछु है बिर्सेको पनि हुनसक्छ धेरै लामो समय भयो
लाग्छ तिमी सागर शरीर लहरामा म लहराए सायद तिमी नै हो कि त तिमी भित्रै म हराए हो हो लाग्छ तिमी सागर सरी
साथै मिठो गीत सुनाइदिनु भयो लाग्छ तिमी सागर सरी तपाईँको यही गायन पछाडि म ओरिजिनल भोइसमा रहेको प्रमोद खरेलको स्वरमा कृष्ण अविरलका यिनै शब्द बजाउन चाहन्छु
तिमी सागर सरी लहर लहराई तिमी मेरी नै हौ शायद तिमी भित्रै महराई लाग्छ तिमी सागर सरी सृष्टिको अमूल्य सार छ प्रकृतिमा संगीत भर्ने छहराको झन्कार छ दैवको उपहार छ सृष्टिको अमूल्य सार छ प्रकृतिमा संगीत भर्ने छहराको झन्कार छ तिमी भित्र के छैन र खोजी हेर्न म डराई तरै पनि आफ्नै ठानी तिमी भित्रै महराई लाग्छ तिमी सागर सारी चाँदनीको हार छ बसन्तको बहार छ यस्तो लाग्छ तिमी भित्र सुन्दरताको संसार छ चाँदनीको हार छ बसन्तको बहार छ यस्तो लाग्छ तिमी भित्र सुन्दरताको संसार छ तिमी मेरी कल्पना हो मैले ही ठहराई त्यसैले त हरेक पल तिमी भित्रै महराए हो लाग्छ तिमी सागर सरी लहर म लहराई तिमी मेरी नै हौ शायद तिमी भित्रै महराए लाग्छ तिमी सागर सारी
पर्दी र राखेर गीत संगीतका कुरा गरिरहेका छौ। सुन्नमा पनि आएको छ केही एल्बमको काम गर्ने भन्ने पनि आइरहेको छ, अलिकति बताइदिन्न के गर्नु हुँदैछ?
एल्बमको काम अहिले काम काममैमा छ, अहिले त्यो त्यति अगाडि बढाउने क्रममा चाहिँ छैन, किनभने जुन नेपालमा रहेर गीत संगीतलाई र नेपाली साहित्यलाई कोरिरहँदा र यो एउटा यो क्षेत्रमा आएर यो ठाउँमा आएर जुन जुन ठाउँमा चाहिँ हामीले त्यति साह्रो नेपाली साहित्य र गीत संगीतलाई स्ट्रेस दिने मान्छेहरू नभेटेको कारणले, साथीभाइहरू पनि नभेटेको कारणले गर्दाखेरि मैले ट्राई त गरिरहेको छु जुन अन्य साथीभाइहरूसँग मिलेर एउटा एल्बम निकाल्नु होला, स्वर त छैन र गीत संगीतलाई पनि त्यति मजाले निखारेको त छुइनँ, र पनि मैले के ट्राई गरिरहेको छु नि त्यो मेरो मैले अघि नै भनिहालेँ, म उदित नारायणजीलाई म कमेन्ट कम्पेयर गर्दिनँ, उहाँसँग म टच भएर गर्न सक्छु भन्ने मेरो उयो छैन, आँट छैन, तर म
कस्तो छ भने आफूमा के चाहिँ छ त त्यो कुरालाई नै निकाल्ने हो नि। सुरुकै अङ्कमा त कसैले स्वरूपराजसँग पनि जाँच्न सकिँदैन, उदित नारायण झासँग पनि जाँच्न सकिँदैन, तर पछाडि पछाडि समय मजबुत बन्दै जाँदाखेरि आफ्नो निरन्तर प्रयास हुँदै गर्दा त हुँदैन भन्न त
होइन, म कतिको चाहिँ सक्छु भने म आफैलाई टेस्ट गर्दैछु, म आफैलाई टेस्ट गर्ने क्रम अघि मैले भने म टोयलेट जाँदा जब स्ट्रेसतिर यसो बाटोतिर हिँडुल गर्दाखेरि गाउँथे बाथरुम सिङ्गर भन्ने खालको त्यो भनिरहँदाखेरि मैले त्यहाँ टेस्ट गर्दै गएँ, र अबको मैले भोइसमा रेकर्ड गरिसक्दाखेरि कतिको चाहिँ हुन सक्ला त भन्ने मैले आफैलाई टेस्ट गर्दैछु क्या, र टेस्ट गरे पछाडि अब फिल्टर गर्दै जाँदाखेरि कतिको चाहिँ आवाजमा मधुरता आउँछ, मैले त्यो अनुसारको मैले एल्बम निकाल्ने, एकैचोटि म एल्बम निकालेर श्रोताहरूलाई म सुनाइहाल्छु भन्ने चाहिँ।
रिहर्स कतिको गर्नुहुन्छ घरमा?
रिहर्स त हुन्छ
हुन्छ। कस्तो कस्तो गीत गाउन मन लाग्ने अलिकति? हुन त गीत संगीतका धेरै विधा पनि छन्, अहिले पछिल्लो समयमा आएर अलिकति पप गीत अथवा ऱ्याप गीतले धमाका पनि मचाइरहेको छ, त्यो हेर्दाखेरि सुनिरहँदाखेरि अनि बलराम सेन्चुरीलाई अलिकति टाढाबाट ध्यान दृष्टिले हेरिरहँदाखेरि नेपाली साहित्यलाई पनि माया गरेको हुँदाखेरि पक्कै पनि गीत गजल नै सुन्नुहुन्छ होला, मन पराउनुहुन्छ होला जस्तो लाग्ने, कस्तो गीतलाई न्याय गर्नुहुन्छ?
मेरोमा जुन गीत संगीतको धेरै परिकार भए हुन्छ, मैले सबै प्रकारको गीतलाई समेटौँ भन्ने चाहिँ मैले सोचिरहेको छु।
होइन, हुन त ठ्याक्कै भन्नुपर्छ भर्सटाइल हुनुपर्छ आर्टिस्टले भनेर भन्छन्, ठ्याक्कै अब भर्सटाइलै छु भन्ने नलाग्न पनि सक्छ, तर यो गीतले चाहिँ मलाई यसरी छुन्छ, म चाहिँ अब पप गीत अथवा ऱ्याप गीत भन्दाखेरि पनि नेपाली आधुनिक गीतलाई चाहिँ अथवा जुन गजल धारमा बगेका गीत छन् नि, त्यो दुईटा गीत जुन नेपाली पप र नेपाली ऱ्याप छन् त्यो र नेपाली आधुनिक र नेपाली गजल छन् नि, त्यो दुईटा विधामा छान्नु पर्दा कुनलाई छान्नुहुन्छ?
म नेपाली ऱ्यापलाई चाहिँ नभनौँ, किनभने अहिले ऱ्याप हानिहाल्ने समय छैन, र मैले नेपाली आधुनिकलाई आधुनिक गजललाई चाहिँ मैले स्ट्रेस दिएको छु, किनभने म आधुनिक गीत धेरै मन पर्छ,
तर पप गीत अनि चलचित्रका गीत पनि गाइरहनु भएको हो नि, लास्ट टाइम तिहारको प्रोग्राममा मजाले तुलसी आँगनमा पनि गाउनुभयो, अलिकति गाएर सुनाइदिन्न।
ओहो, त्यो त मैले बिर्सिसके पनि होला,
कलाकारलाई सायदै बिर्सिए भनिहाले पनि अटोमेटिक आउँछ पनि दुई लाइन।
हे तुलसी आगन मारो पूला जीवन भरी छाती मराखी मायाले छोपूला तिम्रो त्यो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो तिम्रो त्यो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो हे तुलसी आँगनमा रोपौँला
जीवन भरी छाती मराखी मायाले छोपौला।
साच्चै मिठो गीत गाएर सुनाउनु भयो, ताली पनि सकिन। सायद सुन्ने सबैजनाले पनि त्यही तालीले स्वागत गर्नुहुन्छ होला भनेको। ब्याक टु ब्याक ताली तपाईँले नै सुन्न पाइहाल्ने त होइन, तर सुनेपछि ए बलराम थोयसमा चाहिँ यो प्रतिभा पनि रहेछ है भन्ने कुरा उहाँले थाहा पाइसक्नु भयो। कार्यक्रमको अन्त्य अन्त्यतिर पनि हामी पुगिसकेका छौँ। छुट्ने बेलामा अलिकति फेरि पनि गीत सङ्गीतकै कुरा गर्न मन लाग्यो। बलराम सिन्जुरीको एल्बमको अलिकति कुरा गरौँ न, कति समयसम्ममा चाहिँ म निकाल्न सक्छु होला भन्ने जस्तो लागेछ।
अहिले नै नभनिहालौँ होइन, यति समय लाग्छ भन्ने चाहिँ मैले ग्यारेन्टी दिन सक्दिनँ पनि, र एल्बम निस्किहाल्छ है भन्ने पनि म ग्यारेन्टी दिन सक्दिनँ। किनभने जुन ठाउँमा छु म अहिले, त्यो ठाउँमा देखि म कुनै ठाउँमा गएर त्यो गरिहाल्नको लागि समय धेरै लाग्न सक्छ। त्यसै कारणले गर्दाखेरि अहिले आफैले र अन्य साथीहरूलाई पनि म तपाईँलाई पनि एउटा गजललाई चाहिँ गजल एउटा मलाई मैले मेरो संगीतको लागि र गीतको लागि मैले माग्ने जमर्को गरिरहेको छु,
गरिरहेको छु। मेरो लिरिक्स माग्न खोज्नु भएको
एकदम त्यसो गर्न खोजिरहेको छु।
धेरै ठुलो सरप्राइज पनि दिनु भयो।
अनि अन्य जुन चाहिँ लेखकहरू हुनुहुन्छ उहाँहरूलाई पनि मैले माग्ने तयारीमा छु होइन। अहिले पे गर्नु त नसक्ला, तर मैले के सोचिरहेको छु भने अन्य साथीभाइहरूबाट, अन्य मित्रहरूबाट र अन्य लेखकहरूबाट मैले केही गजलहरू र केही गीत सङ्गीतहरू, गीतलाई चाहिँ मैले माग्ने प्रयास गरिरहेछु र आफैले पनि केही कोरिरहेछु। मसँग पनि दुई तिनवटा गीतहरू छ, त्यसलाई सङ्गीत गर्दैछु आफै, तर म कतिको सक्छु भन्ने चाहिँ छैन। र मैले अन्य आँट चाहिँ के गरिरहेछु भने, नेपालमा रहेका मेरा दाईहरू हुनुहुन्छ र गीत सङ्गीतका क्षेत्रका दाईहरू हुन्छ, उहाँहरूलाई पनि म केही गीतमा संगीत भरिदिनुको लागि म अनुरोध गर्ने क्रममै छु, र उहाँहरूलाई अनुरोध गरे पश्चात र केही गीतको अलिकति 100% भयो भन्दाखेरि चाहिँ म तपाईँलाई भन्नुलाई
ठिकै छ। म पनि खासै लेख्ने मान्छे त होइन, तर खोइ अनायसै कलम के भएर चल्छन् त्यो पनि सबै भगवानकै एउटा देन हुनपर्छ। को व्यक्तिमा के छ भन्ने कुरा अथवा आफ्नो प्रतिभा आफूले चिन्न सक्नुपर्छ, आफूले जान्न सक्नुपर्छ। कोही न कोही व्यक्तिलाई भगवानले केही न केही प्रतिभा त दिएकै हुन्छ भनिरहने भनेका कुराहरू पनि सुन्नमा आइरहेको छ। तर त्यसमै आधारित भइरहँदाखेरि बलराम सिन्जुरीलाई चाहिँ भगवानले धेरै कुरा दिनुभएको छ, तर आफूले चिन्न नसक्ने भन्ने कुरा आफूमा नै भर पर्ने कुरा भइरहेको छ। बलराम सिन्जुरीलाई उत्तरोत्तर प्रगतिको कामनाका साथसाथै तपाईँले अफ इयरमा भन्नुभएको अर्को एउटा गीत कार्यक्रमको अन्त्यमा म सुनाउन चाहन्छु। धरानाको बजारमा सिन्धु मल्लको एउटा गीत सुन्ने अनुरोध पनि गर्नुभएको थियो, स्पेसियल डेडिकेसन भन्नु न कसलाई, धरानाको बजारमा कसलाई भेट्ने त?
अब नेपालमा त सुन्नुहुन्छ या सुन्नुहुन्न त्यो मलाई थाहा छैन होइन, तर एकजना मित्रले चाहिँ सुनिरहेको अवस्था छ। मेरो एउटा इस्माइल रजुरेल भन्ने मित्र हुनुहुन्थ्यो टाइटर है, उहाँले चाहिँ मैले अस्तिको पालि म नेपाल जाँदाखेरि, उहाँ अहिले इन्डियामा बस्नुहुन्छ, पढ्दै हुनुहुन्छ सिलगढीमा, र नेपाल जाँदाखेरि धरानमा बसेर मैले त्यो अनलाइन डिमान्ड के भन्छ है, डिमान्डबाट चाहिँ उहाँले अन डिमान्डबाट चाहिँ उहाँले सुनिरहनु भएको रहेछ र कमेन्ट गर्नुभयो क्या, हाम्रो कार्यक्रमहरू राम्रो छ र अझै प्रगति गर्दै जानुहोस् भनेर भन्नुभएको थियो। र मैले अघिल्लो हप्तामा मैले केही गजलहरू प्रस्तुत गरेको थिएँ, अनि उहाँले पनि मेरो गजलहरू पनि छ, मेरो गजलहरू पनि तपाईँले प्रस्तुत गरिदिनु भन्नुभएको छ, र म आगामी कार्यक्रममा प्रस्तुत गर्छु होला आउने कार्यक्रममा।
तर अर्को एउटा मैले एउटा मुख्य कुरा लुकाएको भन्न त मिल्दैन, तर मैले कार्यक्रमको अन्त्य अन्त्यतिर भन्छु भनेकी थिएँ, आफ्नै घरमा आफै पाहुना जस्तै बनाउँदै आज मैले बलराम सिन्जुरीलाई नै कार्यक्रममा अन्तर्वार्ता गरिरहेकी छु, जो एक्सिस मानवटो भुटानी आवाज रेडियोभित्रै काम गर्ने एउटा कुशल सञ्चालक पनि हुनुहुन्छ। तपाईँका यिनै मिठा मिठा वचनसँगै अनि मिठा मिठा रमाइला गफ गफसँग सँगै अब भने मैले कार्यक्रमको अवधिबाट छुट्नै पर्ने भएको छ। छुट्ने बेलामा यही गीत तपाईँलाई सुनाउँदै, छुट्ने बेलामा मलाई यही चाहिँ कुरा सोधिएको भए, हुन त धेरै कुरा छन् त्यो पनि मैले भन्न उपयुक्त त ठान्दिनँ, तर पनि ठ्याक्कै मलाई यही चाहिँ कुरा सोधिदिएको भए भन्ने लागेको भए दुई शब्दमा
सोधिदिएको भए भन्दा नसोधिदिएको भए जस्तो भयो क्या मलाई, किनभने जे गर्नुभयो तपाईँले जुन मलाई अलिकति अगाडि बढाइदिनु भयो होइन, तपाईँको त्यो शब्दहरूले तपाईँको त्यो जुन मलाई दिनुभएको प्राइजले मलाई म धेरै अगाडि बढिएको म आफै महसुस भयो, म एकदम भित्रबाट फिलिङ गरिरहेको छु र तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तर अन्त्यमा के भन्न चाहन्छु भने गीत सङ्गीत भनेको गीत सङ्गीतलाई अँगाल्नु भनेको धेरै सजिलो हुँदैन र गीत सङ्गीतलाई अँगालेर अगाडि लानुको लागि सङ्घर्ष धेरै गर्नुपर्छ र सङ्घर्ष गर्दा गर्दै मान्छे कोही त त्यो सङ्घर्षमा पुग्न पनि असफल हुन्छन्। तर गीत सङ्गीत मात्रै नभएर कुनै पनि क्षेत्रलाई कुनै पनि कार्यलाई अगाडि बढाउनको लागि चाहिँ सङ्घर्ष पूर्ण गर्नुपर्छ भन्दै म आजको कार्यक्रम सञ्चालिकालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु जुन अहिले जुन यो कार्यक्रम यति नै यति मिठो भएको छ, यति मधुर भएको छ, सुरिलो आवाजमा मलाई प्रश्नोत्तर गरेर उहाँले जुन कार्यक्रमलाई एकदम के भन्छ श्रोताहरूलाई सुनु सुनु बनाउने भएको छ र यसमा उहाँलाई अन्तिमचोटि धन्यवाद दिँदै म यति नै भन्न चाहन्छु।
हवस् त, आजका अतिथि मेरा सहकर्मी मित्र बलराम सिन्चेरी थोइसलाई धेरै धेरै धन्यवाद भन्दै म पनि छुट्ने बेलामा गीत सङ्गीतलाई भिजुअलमा अथवा भिडियो हेरेर भन्दाखेरि पनि सुनेर माया गरिदिनु होला भन्दै म पनि बिदा हुन चाहन्छु। जय गीत सङ्गीत।
यसका साथसाथै आजका सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदैछ। फेरि यस्तै कोसेलीहरू लिएर अर्को साथै यही समयमा आउनेछौँ। तबसम्मलाई यो भुटानी आवाज युनिटले बिदा चाहन्छ। धन्यवाद।